میں مبلغ بنوں سلطوں کا، خوب چرچا کروں سلطوں کا۔
الحمدللہ رب العالمین، والصلاة والسلام على خاتم النبیین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاة والسلام عليك يا رسول الله، الصلاة والسلام عليك يا حبيب الله، الصلاة والسلام عليك يا نبي الله، وعلى آلك وأصحابك يا نور الله۔ نویت سنت الاعتکاف۔ اللہ پاک کے پیارے پیارے آخری نبی محمد عربی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، جس نے یہ کہا، جز اللہ عنا محمد ما هو اہلو، تو 70 فرشتے 1000 دن تک اس کے لیے نیکیاں لکھتے رہیں گے۔ سبحان اللہ، مل کر پڑھ لیجئے، جز اللہ عنا محمدا ما هو اہلو، صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔ اللہ پاک قرآن پاک میں ارشاد فرماتا ہے، الذي جعل لكم الارض فراشا والسماء بناء وانزل من السماء ماء فاخرج به من الثمرات رزقا لكم فلا تجعلوا لله اندادا وانتم تعلمون، صدق الله مولانا العظيم۔ پیارے اسلامی بھائیو، ہم نے پارا ایک سورہ بقرہ کی آیت نمبر 22 یہ سننے کی سعادت حاصل کی ہے۔ اسے پچھلی آیت میں چند چیزوں کو بیان کیا گیا تھا، ایک کہ اللہ پاک ایک ہے، اس ایک رب نے تمہیں پیدا کیا ہے، دوسرا یہ کہ تم سے پہلے لوگوں کو بھی اللہ ہی نے پیدا کیا ہے، تیسرا یہ کہ صرف وہی ایک خدا ہے جو عبادت کے لائق ہے کہ جس کی عبادت کی جائے، لہذا اے لوگوں صرف اور صرف اسی اللہ کی عبادت کرو، اور یہ بھی یاد رکھو کہ اس عبادت کا فائدہ اللہ کو نہیں بلکہ عبادت کا فائدہ تمہیں ہوگا کہ اللہ تمہیں تقوی نصیب فرمائے گا۔ اس آیہ مبارکہ میں اللہ کے ایک ہونے اور صرف اسی کے ایک سچے خدا ہونے، لائق عبادت ہونے کو چند ایک مزید دلائل کے ساتھ بیان کیا گیا۔ چنانچہ اللہ پاک نے سورہ بقرہ کی آیت نمبر 22 میں ارشاد فرمایا، الذی جعل لکم الارض فراشا والسماء بناء وانزل من السماء ماء فاخرج به من الثمرات رزقا لکم فلا تجعلوا للہ اندادا وانتم تعلمون۔ میرا رب فرماتا ہے، ترجمہ کنز العرفان، جس نے تمہارے لیے زمین کو بچھونا بنایا۔ رب کون ہے؟ فرمایا کہ جس نے تمہارے لیے زمین کو بچھونا بنایا اور آسمان کو چھت بنایا اور اس نے آسمان سے پانی اتارا، پھر اس پانی کے ذریعے تمہارے کھانے کے لیے کئی پھل پیدا کیے اور تم جان بوجھ کر اللہ کے شریک نہ بناؤ۔ میرے اسلامی بھائیو، ذرا غور کیجئے کہ اللہ ایک ہے، سچا ہے، سچا خدا ہے، حقیقی خدا وہی ہے۔ فرمایا کہ کون حقیقی خدا ہے؟ فرمایا جس نے تمہیں پیدا کیا ہے، جس نے تمہاری تخلیق فرمائی ہے، وہ سچا خدا ہے۔ تمہیں نہیں بلکہ تمہارے باپ داداؤں کو بھی پیدا کرنے والا وہ ایک واحد یکتا سچا خالق حقیقی ہے جس نے تمہیں بھی اور تمہارے آباؤ اجداد کو بھی پیدا کیا ہے، احسان در احسان کہ تمہارے جینے کے لیے، زندہ رہنے کے لیے طرح طرح کی نعمتیں بھی تمہیں عطا فرمائی ہیں، کئی ایک نعمتوں سے اللہ پاک نے مالا مال کیا ہے۔ وہی خدا ہے کہ جس نے تمہارے لیے زمین کو بچھونا بنایا، آسمان کو چھت بنایا، اسی نے بارش برسائی، اسی نے زمین سے پھل پھول پودے سبزیاں وغیرہ وہ چیزیں عطا فرمائیں کہ جنہیں تم استعمال کرتے ہو، کہیں تو توانائی حاصل کرتے ہو، کسی کو استعمال کر کے اپنی زندگی گزارتے ہو۔ اسی نے، وہی خالق حقیقی ہے کہ جس نے یہ سارا کچھ پیدا کیا ہے۔ پھر زندہ رہنے کے تمام تر جو اسباب ہیں وہ تمہیں مہیا کیے۔ بھلا بتاؤ تو کیا اللہ کے علاوہ کوئی اور ہے کہ جو یہ سب کچھ عطا کر سکتا ہے؟ ہرگز نہیں، وہ اللہ ہی ہے کہ جس نے یہ سارا کچھ عطا کیا ہے، تمہاری تخلیق، زمین کو بچھونا، آسمان کو چھت، بارش کا برسانا، اور اس بارش کے برسانے کے بعد جو تمہیں نعمتوں سے مالا مال کیا ہے، اللہ ہے۔ کون ہے کہ جو یہ کر سکتا ہے؟ اللہ ہی ہے، بالکل اور کوئی نہیں کر سکتا، صرف اور صرف ایک سچا خدا، واحد تنہا یکتا قادر مطلق، وہی ایک اللہ ہے، سبحان اللہ۔ لہذا کسی کو اس کا شریک مت ٹھہراؤ، صرف اسی ایک خدا کی عبادت کرو۔ یہی ہمیں درس دیا گیا، سب کا پیدا کرنے والا میرا مولا، میرا مولا سب سے افضل، سب سے اعلی، میرا مولا، میرا مولا سب کو وہی دے ہے روزی، نعمت اس کی، دولت اس کی، رازق داتا پالن ہارا، میرا مولا، میرا مولا، سبحان اللہ۔ پیارے اسلامی بھائیو، اللہ پاک نے نا کئی ایک نعمتوں سے ہمیں مالا مال کیا ہے۔ ذرا غور کیجئے تو بالکل آسان انداز میں توحید کا مسئلہ اللہ پاک نے ہمیں سمجھایا ہے۔ ہم نے اللہ پاک کو پہچاننا ہے، اس میں کوئی مشکل نہیں ہے کہ ہم اللہ پاک کو پہچان لیں۔ خود ہی اگر میں اور آپ اپنے وجود پر غور کرتے ہیں نا، اپنے جسم پر غور کرتے ہیں، تو ہمارے جسم کا رواں رواں بتائے گا کہ تمہیں پیدا کرنے والا اللہ ہے، تمہاری تخلیق فرمانے والا اللہ ہے، سبحان اللہ۔ اور پھر پیدا کیا تو اس میں رہنے کے اسباب بھی مہیا اللہ نے فرمائے ہیں، سبحان اللہ۔ یہ زمین کیسی قدرتوں والے خدا نے پیدا فرمائی ہے۔ اللہ پاک نے زمین کو نہ بہت زیادہ سخت بنایا، نہ ہی بہت زیادہ نرم بنایا۔ اگر اللہ اس زمین کو نرم بناتا جیسا کہ گارا ہے، کیا ہم اس زمین میں رہ سکتے؟ نہیں۔ یہ اللہ کا احسان ہے کہ اللہ نے زمین کو گارے جیسا نہیں نرم بنایا۔ اچھا، اگر سخت بنا دیتا پتھر کی طرح، رہنا دشوار تھا، لوہے کی طرح، تانبے کی طرح بنا دیتا، تب بھی رہنا دشوار تھا۔ اچھا، میرے مالک نے اس زمین کو بہت ٹھنڈا بھی نہیں بنایا، ٹھنڈا بناتا تو ٹھٹھر کر مر جاتے، گرم بناتا تو تپش سے مر جاتے۔ معتدل رکھا اللہ نے، اعتدال فرمایا اللہ نے زمین کی تخلیق پر، کہ اس نے، اس خالق نے، اس مالک نے انسان کی زندگی کے گزارنے کے جو اسباب ہیں، کیسا متوازن فرمایا اللہ پاک نے۔ زمین کو لے لیجیے آپ، میرا خالق کیسا پیارا ہے، کیا اس کی تخلیق ہے، کیا میرے مالک کی تخلیق کا شاہکار، قدرت کا شاہکار یہ زمین ہے کہ اس نے متوازن بنایا، اس کو معتدل بنایا اللہ پاک نے، اللہ اکبر۔ اور پھر اس زمین کو بچھونا، بچھونے کی طرح بنایا ہے۔ دیکھیں، اگر یہ زمین دیوار کی شکل میں ہوتی، رہنا دشوار تھا۔ امام غزالی رحمۃ اللہ تعالیٰ علیہ نے بڑی پیاری بات یہاں پر فرمائی ہے، اللہ تعالیٰ نے زمین کو شمال کی جانب سے اونچا اور جنوب کی جانب سے کچھ نیچا کیا ہے، ڈھلوان کی صورت بنائی ہے، ایک طرف سے اونچا رکھا ہے، ایک طرف سے نیچا رکھا ہے۔ کیوں؟ اگر बारिश बरसती, हमें जितना पानी जरूरत होता उतना इस्तेमाल कर लेते, अगर सारी जमीन हमवार होती, सारी जमीन हमवार होती, बारिश बरसती वो तो पानी ठहर जाता, पानी निकलने का रास्ता ना होता तो हम डूब जाते, जिंदगी के आसार तो यहां पर खत्म हो जाते। ये अल्लाह का एहसान है, अल्लाह का करम है, कहीं से ऊंचा रखा है, कहीं से नीचा रखा है। ढलवान की सूरत अल्लाह पाक ने जमीन को बनाई है। जब बारिश होती है तो सारे का सारा पानी ठहरता नहीं है, चलता हुआ नदी में जाकर मिलता है। नदियां नालों से जाकर मिलती हैं, नाले दरियाओं से मिलते हैं, दरिया समंदर से जाकर इस पानी को मिलाते हैं। मतलब क्या है, ए इंसान तू जिंदगी अपनी आसानी से गुजार ले, जितना पानी तुझे चाहिए तू पानी इस्तेमाल कर ले, सारा बकिया पानी अल्लाह पाक समुद्रों के मुंह की तरफ कर देता है। अल्लाह है, कौन करने वाला है ये, किसने ये ताकत दी है, किसने ये सकत दी है, किसने ये कुदरत दी है, किसने जमीन को ऐसा बनाया? मेरे अल्लाह ने, मेरे मालिक ने, मेरे खालिक ने। मदनी चैनल के नाजरीन भी गौर करते जाएं, सुभान अल्लाह, कैसा मेरा अल्लाह है, कैसा, कैसी शानों वाला। फिर एक और कमाल जो अल्लाह पाक ने जमीन को अता फरमाया, जज्ब करने की सलाहियत अल्लाह ने अता फरमाई है। ये चीज को जज्ब कर लेती है जमीन, अगर जज्ब ना करे तो हमारा रहना मुश्किल है, नहीं रह सकते। देखें, एक जानवर अगर मरता है ना, कुछ अरसा एक जगह पर मरा हो, जमीन पर पड़ा हो, तो पास से गुजरते हुए बदबू आती है, रहना दुश्वार हो जाता है। डॉक्टर कहते हैं बीमारियां फैलती हैं, फैलती हैं, वाकईतन बीमारियां फैलती हैं। फिर अल्लाह ताला कुछ बैक्टीरियाज को भेजता है, जो जमीन के बैक्टीरियाज होते हैं वो उस जानवर को खा लेते हैं। कुछ अरसा गुजरता है, वू खत्म हो जाती है, वो जो जानवर होता है मिट्टी के अंदर मिल जाता है। अगर ये जज्ब करने की सलाहियत अल्लाह जमीन को ना अता फरमाए, लाखों नहीं, करोड़ों नहीं, अरबों जानवर जब से दुनिया बनी है ये मरते जा रहे हैं, पैदा हुए मरे, पैदा हुए मरे, किसने जमीन को ये ताकत अता फरमाई है कि वो इन जानवरों को, जो मरे हुए जानवर हैं, बैक्टेरियास को बेचकर अपनी जमीन अपने अंदर जज्ब कर ले? अल्लाह ने ना बनाए, ये सलाहियत ना दे, हम जी नहीं सकते। बीमारियों में मुबतला होकर हम दुनिया से चले जाएं, हम दुनिया से, दुनिया में ना रह सकें। किसने ये ताकत दी? अल्लाह ने, अल्लाह ही है कि जो ये ताकत देने वाला है। सुभान अल्लाह, जब इतनी प्यारी जमीन को बनाया और जिन हिकमतों के साथ बनाना चाहिए जमीन को, उन सारी हिकमतों का लिहाज रखते हुए जब अल्लाह ने जमीन को बनाया है, तुम्हारी जिंदगी गुजारने के असबाब तुम्हें अता फरमाए हैं, तो मेरा रब फिर कहता है तो फिर मेरी ही इबादत करो ना, और किसी की इबादत क्यों करते हो? अल्लाह अकबर। ये काफिर, ये मुशरिक, जिन चीजों को खुदा मानते हैं, जिनके सामने अपना माथा रगड़ते हैं, अल्लाह अकबर, अल्लाह अकबर, क्या उनमें से कोई ऐसा है जो जमीन को ये ताकत अता कर दे? कोई नहीं ऐसा, हरगिज ऐसा नहीं है कि जिसमें इतनी ताकत हो, जिसमें इतनी हिम्मत हो, जिसमें इतनी सलाहियत हो कि जमीन को यह ताकत अता कर दे, जज्ब कर ले। जज्ब करने की सलाहियत कोई और देने वाला नहीं है, मेरा अल्लाह है, मेरा अल्लाह है, मेरे रब ने यह ताकत दी है। जी हां मदनी चैनल के नाजरीन, गौर करते जाइए, वो कैसा अल्लाह है। अल्लाह अकबर, तारीफ उस खुदा की जिसने जहां बनाया, कैसी जमीन बनाई, क्या आसमां बनाया, खुश रंग और खुश गुल फूल हैं खिलाए, इस खाक के खंडर को क्या गुल से तां बनाया, हर चीज से है तेरी कारीगरी टपकती, ये कारखाना तूने कब रायगा बनाया। फजूल नहीं बनाया मेरे अल्लाह ने, जो कुछ बनाया है कमाल का मेरे अल्लाह ने बनाया। जी हां मदनी चैनल के नाज़रीन, अब जरा और गौर कीजिए, इस दुनिया में जिंदगी गुजारने का जो सारा दारोमदार है वो पानी पर है, पानी पर है, पानी के बगैर हम जिंदा नहीं रह सकते। अच्छा, हम ही नहीं, जानवर नहीं रह सकते, जानवर ही नहीं, परिंदे भी नहीं रह सकते, हर चीज को पानी की जरूरत है। एक तहकीक के मुताबिक इस वक्त रूए जमीन पर बसने वाले इंसानों की तादाद 8 अरब है, 8 अरब इंसान इस दुनिया पे बसता है, एट अ टाइम उसे पानी की जरूरत है 8 अरब इंसान को। अच्छा, जितने इंसान बसते हैं इनसे 10 गुना ज्यादा जानवर इस जमीन पर बसते हैं। क्या मतलब, 80 अरब जानवर इस जमीन पर बसता है, 8 अरब इंसान, 80 अरब जानवर, एट अ टाइम इन सारों को पानी की जरूरत है। और 80 अरब जितने हैं, जितने जानवर बसते हैं, फरमाया कि इनका 10 गुना परिंदे जमीन पर बसते हैं। क्या मतलब? 800 अरब जो है परिंदा इस जमीन पर बसता है। इंसान हो 8 अरब, 80 अरब जानवर हो, 800 अरब परिंदा हो, एट अ टाइम उन्हें पानी की जरूरत है, न मिले तो सारे मर जाएं। कौन है कि जो इनको पानी अता करता है? इस कदर वाफर मकदार में पानी अता करने वाला कोई और नहीं है। मेरा अल्लाह है, मेरा खालिक है, मेरा मालिक है, जिसने हमें पैदा किया है वही रब है कि जो इस बढ़ती हुई इतनी बड़ी तादाद अरबों में बसने वाले इंसान, अरबों में बसने वाले जानवर, अरबों में बसने वाले परिंदों को पानी अता फरमाता है। अल्लाह वो रब है कि जो ये पानी इंसान तक पहुंचाता है। 67% इस जमीन पर पानी है, जमीन से ज्यादा पानी है, लेकिन क्या वो पानी पीने के काबिल है? नहीं। समुद्रों का पानी कौन सा है? समुंदर है ना, ज्यादा तो समुंदर है, खारा पानी है, नमकीन पानी। हम तो कुल्ली नहीं कर सकते उस पानी के साथ, कुल्ली नहा नहीं सकते, इस्तेमाल नहीं कर सकते। न पीने के काबिल वो पानी, न किसी और इस्तेमाल के पानी वो काबिल है। सिर्फ हम उस पर सफर कर सकते हैं। समुंदर का पानी है, खारा है, नमकीन है, कड़वा पानी है, नहीं इस्तेमाल कर सकते। पिए तो बीमारियां लग जाए, मर जाए, हम तो नहीं पी सकते। अच्छा, मतलब क्या हुआ? इस 8 अरब इंसान, 80 अरब जानवर, 800 अरब परिंदों को पानी कौन सा चाहिए? जो नमकीन नहीं होना चाहिए, खारा नहीं होना चाहिए, कड़वा नहीं होना चाहिए। ऐसा पानी ना हो कि जो बीमार कर दे इंसान को, जानवर को, परिंदे को। शफाफ पानी चाहिए। कौन है कि जो शफाफ पानी अता करता है? मेरा अल्लाह है, मेरा अल्लाह है कि जो शफाफ पानी अता करता है। अब देखें किस तरह, मगर खुदा की शान देखिए, जहां से पानी है ना, ये समुंदर में जो पानी खड़ा होता है, अब पानी कैसे हमें मिलता है? अल्लाह तबारक व ताला इसी समुंदर के पानी को बुखारात में तब्दील फरमाता है। यही बुखारात हवा में उड़ते हैं और वहां पे बादलों की सूरत में स्टोरेज है, जमा होता है ये पानी, जमा हो गया। अब देखें एक और बात समझिए, मदनी चैनल के नाज़रीन भी गौर कर, बड़े कमाल की बात है। हमें जब शफाफ पानी चाहिए ना, हम फिल्टर प्लांट लगाते हैं, लाखों करोड़ों रुपया हम लगाकर पानी को फिल्टर करते हैं, थोड़ा सा पानी हमें मुयस्सर आता है जो साफ पानी होता है। लेकिन उस फिल्टर प्लांट में केमिकल मिलते हैं, उसमें दवाइयां मिलती हैं, जब जाकर हम वो पानी पीने के काबिल होता है, लेकिन वो शफाफ पानी नहीं बनता, वो सुथरा पानी नहीं बनता। कौन है कि जो इतना शफाफ पानी बनाता है? कौन है कि जो इस खारे पानी को, जो बुखारात खारे बनकर ऊपर गए थे, जो नमकीन बनकर गए थे, किसने इसमें ये ताकत बख्शी, ये सलाहियत बख्शी कि जब जमीन पर बारिश की सूरत में बरस कर आया है तो मीठा पानी बरस कर आया है? मेरा अल्लाह है, मेरा अल्लाह है, ये मेरा पालन पालनहार है, ये पानी की नेमत जिसने हमें अता की है, ये शफाफ करके, जो फिल्टर करके हमें अता कर दिया गया, जो बुखारात की सूरत में तो खारा पानी गया था, लेकिन कैसा हमें मिला? शफाफ पानी मिला, जो सेहत को ताजगी बख्शता है, रूह को ताजगी बख्शता है, सेहत को, जो प्यास, जो जिस्म को प्यास लगी होती है उसको प्यास को बुझाता है, प्यास को मिटाता है, जिंदगी बख्शता है। ऐसा पानी अल्लाह पाक ने हमें अता फरमाया। अच्छा, फिर जहां से ये बुखारात उड़े, समुंदर की जगह जो है, समुंदर है, चले वहीं पर बादल ऊपर होने चाहिए थे, वहीं पर बरसने चाहिए थे, तो अल्लाह की मखलूक तो एक समुंदर के करीब ही तो नहीं ना बसती? वो भी तो है कि जहां जिनके पास समुंदर नहीं है, वो पानी कहां से मुयस्सर, उन्हें पानी कहां से मुयस्सर आएगा? वो पानी क्या वो प्यासे मर जाएंगे? नहीं नहीं, अल्लाह ने उनके लिए क्या असबाब बनाए? ये पहाड़ जो बादल है, पानी के जो बड़े बड़े पहाड़ हैं, इन्हीं को अल्लाह तबारक व ताला हवा को हुक्म देता है, उस रुख पर अल्लाह ताला चलाता है जिनके करीब समुंदर नहीं है, जहां पर बुखारात नहीं बनते, ये बारिश वहां पर जाकर बरसती है, उन लोगों में भी पानी, वो लोग भी पानी पी लेते हैं। अच्छा, फिर क्या है? बकिया पानी तो समुंदरों की तरफ चला गया, कुछ पानी जमीन ने जज़्ब कर लिया। अब हम क्या करते हैं? कुआं खुदवाकर पानी, ठंडा मीठा पानी, हम जो बारिशों से हमें मिला था, जमीन ने जज़्ब कर लिया, वो पानी हम पी लेते हैं, वो बोरिंग करवा लें, वो ट्यूबवेल के जरिए, वो कुएं के जरिए अल्लाह ताला हमें पानी अता फरमा देता है। बकिया पानी नदी नालों के जरिए होता हुआ, नदी नालों में घूमता हुआ समुंदर की तरफ रुख करता है, यूं अल्लाह ताला सैराब करता है। अच्छा, اب مزید اللہ تعالیٰ کی کرم نوازیاں دیکھیں. کچھ تو وہ لوگ ہیں کہ جن کے پاس ندی نالے بھی نہیں ہیں, وہ کیا کریں, وہ کیا کریں, ان کے پاس پانی کہاں سے آئے جو پہاڑی علاقوں میں رہنے والے ہیں. بآسانی مدنی چینل کے ناظرین بھی غور کریں, بڑے آسانی سے یہ سمجھ جائیں گے جو پہاڑ پہ رہنے والے ہیں, وہ کہیں جا کر کوئی ندی نالا ہوگا, کوئی چھوٹا سا نالا, بسا اوقات وہ بھی خشک ہو جاتا ہے. ان کی زندگی کے اسباب کیا ہیں؟ تو اللہ تعالیٰ سردیوں میں انہی بخارات کو بیچتا ہے, اسی پانی کو بیچتا ہے, لیکن پانی اب نہیں برستا, برف بن کے اللہ تعالیٰ اسے جما دیتا ہے, برف کی صورت وہ پانی اختیار کرتا ہے. پھر کیا ہوتا ہے, وہی پانی برف کی صورت میں جمع ہو جاتا ہے, پہاڑوں پر برف جم جاتی ہے. سردیوں میں جتنا پانی تھا وہ بندہ تھوڑا تھوڑا کر کے استعمال کرتا ہے, اب جب گرمیاں آئیں برف تو نہیں برس رہی, اسی برف کو اللہ تعالیٰ تپش بھیج کر, دھوپ بھیج کر اسی پانی کو, برف کو پگھلاتا ہے, وہی پانی بنتا ہے, پہاڑ جذب کرتا ہے, مٹی جذب کرتی ہے, تو چشموں کی صورت میں اللہ تعالیٰ وہ پانی عطا فرماتا ہے. کون ہے یہ نظام ہستی چلانے والا؟ کس نے یہ پہاڑ کو, پہاڑوں کو طاقت عطا فرمائی, زمین کو طاقت عطا فرمائی؟ کس نے, کون ہے یہ سارا کچھ کرنے والا؟ اللہ اکبر. ہمیں ندی نالوں کے ذریعے, کنویں کے ذریعے, موٹر پمپ کے ذریعے جو پانی ملتا ہے, یہ سارا وہی پانی ہے کہ جو بارش کے ذریعے ہمیں نصیب ہوتا ہے. اب سنیے اللہ پاک کیا فرماتا ہے, میرا رب فرماتا ہے, وَأَنزَلَ مِنَ السَّمَاءِ مَاءً, اللہ فرماتا ہے اور اس نے آسمان سے پانی اتارا. پانی اتارنے والا اللہ ہے, آسمان سے اس نے پانی اتارا ہے. سبحان اللہ, اللہ اللہ, وہی سچا خدا ہے جس نے آسمان سے پانی برسایا. کروڑوں اربوں خربوں مخلوق ہے, ان سب کی ضرورت ایک وقت میں اللہ تبارک و تعالی پوری فرما دیتا ہے, اور زندگی میں ایک مرتبہ نہیں بلکہ ہر روز کئی کئی مرتبہ پانی پینے کی حاجت پیش آتی ہے, ہر مرتبہ صاف اور شفاف پانی پینے کو ملتا ہے. انسانوں کو ہی نہیں, چلو انسان تو فلٹر پلانٹ لگا لیں گے, لیکن جانور کیا کریں گے؟ اللہ جانوروں کا بھی نظام کرتا ہے, اللہ پرندوں کا بھی نظام کرتا ہے, انہیں بھی اللہ شفاف پانی پلاتا ہے, اللہ انہیں بھی ستھرا پانی پلاتا ہے. تو یہ کیا ہے, یہ میرے مالک کی قدرتیں ہیں. اللہ اکبر. تو پھر اب فرمایا, ذرا بتائیے, تو کیا اللہ کے علاوہ کوئی ایسا ہے جو اتنا وسیع نظام بنا لے؟ کون ہے کہ جو اللہ کے سوا ایسا بڑا, ایسا وسیع نظام بنائے؟ کوئی نہیں ہے, کوئی نہیں ہے. اللہ اکبر. خلقت جب پانی کو ترسے, خلقت جب پانی کو ترسے, رم جم رم جم برکھا برسے, خلقت جب پانی کو ترسے, رم جم رم جم برکھا برسے, ہر ایک پر رحمت کی نظر ہے. یا اللہ یا اللہ, سبحان اللہ. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. پیارے پیارے اسلامی بھائیو, مدنی چینل کے ناظرین, یہ اللہ پاک کی قدرتیں ہیں کہ ان میں جتنا ہم غور کرتے چلے جائیں صرف حیرت میں ہی ہمارے اضافہ ہوتا ہے, انسانی عقل دنگ رہ جاتی ہے اللہ تعالیٰ کی اس عظیم قدرت کو دیکھنے کے باوجود جو ہمارے ارد گرد موجود ہیں. ہم انہیں دیکھتے ہیں, ان نعمتوں کو استعمال کرتے ہیں. یہ سب کی سب نعمتیں, کائنات کا ذرہ ذرہ گواہی دے رہا ہے کہ کائنات کا بنانے والا بس ایک ہی خدا ہے, وہ سچا ہے, وہ خالق ہے, وہ مالک ہے, وہ پالنہار ہے, وہ اس کے سوا اور کوئی نہیں کہ جو اتنا بڑا نظام چلا لے. اللہ اکبر. اللہ واحد و یکتا ہے, ایک خدا بس تنہا ہے. اللہ واحد و یکتا ہے, ایک خدا بس تنہا ہے, کوئی نہ اس کا ہمتا ہے, ایک ہی سب کی سنتا ہے. لا الہ الا اللہ, آمنا برسول اللہ, ہر ہر ذرہ ہر قطرہ شاہد ہے, ہر ہر لمحہ اس کی قدرت و صنعت کا, یکتائی و وحدت کا. لا الہ الا اللہ, آمنا برسول اللہ. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. تو پیارے اسلامی بھائیو, مدنی چینل کے ناظرین, جس رب کی اتنی نعمتیں, ابھی تو صرف دو نعمتوں کی بات ہوئی ہے, اتنی نعمتیں جس رب کی ہم استعمال کرتے ہیں, کیوں نہ پھر اس رب کی عبادت کریں, اس رب کی عبادت میں لگ جائیں. وہ لوگ کہ جو اللہ کی عبادت نہیں کرتے, انہیں ایمان قبول کرنا, اسلام کی طرف آنا ہے, اسلام اور پھر اللہ کی عبادت کرنی ہے. اور جو مسلمان ہو کر اللہ کی عبادت سے جی چرا رہا ہے, ان نعمتوں کو پڑھنے کے بعد, سننے کے بعد, اپنے اندر اپنے رب کی محبت پیدا کرے,
اللہ کی محبت پیدا کرے کہ یہ محبت اسے کھڑا کرے گی اللہ کی عبادت کے لیے, اپنی عبادت کے لیے کھڑا کرے گی, یہ محبت اللہ کی عبادت کے لیے کھڑا کرے. ہمیں اپنے سینوں میں اپنے خالق و مالک کی محبت کو پیدا کرنا ہے. اللہ اکبر. پیارے اسلامی بھائیو, ایک مرتبہ امام شافعی رحمت اللہ تعالی علیہ کے پاس کچھ غیر مسلم آئے, غیر مسلم تھے. انہوں نے امام شافعی رحمت اللہ علیہ سے سوال کیا کہ آپ اللہ کے وجود پر, اللہ کے ہونے پر دلیل دیں. تو شاید کہ اس وقت حضرت امام شافعی رحمۃ اللہ تعالیٰ علیہ شہتوت کے درخت کے پاس تھے. آپ نے فرمایا یہ شہتوت کا جو درخت ہے نا, یہی میرے اللہ کے وجود کی دلیل ہے. یہ ایک درخت جو ہے میرے اللہ کے وجود کی دلیل ہے. کیسے؟ انہوں نے سوال کیا. آپ نے فرمایا دیکھو, شہتوت کا پتا اگر ہرن کھائے تو اس سے مشک بنتا ہے. ہرن استعمال کرے تو مشک خوشبو ہے وہ بنتا ہے. اسی پتے کو اگر بکری کھا لے دودھ بنتا ہے, اور اسی پتے کے اگر ریشم کا کیڑا کھائے تو ریشم بنتا ہے. فرمایا تو وہ کون ہے جو ایک ہی پتے کو اتنی شکلیں عطا فرما دیتا ہے, حالانکہ پتا ایک, اس کی طبیعت ایک, میٹیریل ایک, بس کھانے والے جانور جو ہیں یہ مختلف ہیں. جیسے کھانے والے جانور مختلف ہوئے, ریشم کے کیڑے نے کھایا ریشم بنا, ہرن نے کھایا مشک بنا, بکری نے کھایا دودھ بنا. تو یہ ساری جو چیز ہے یہ ایک پتے میں جس نے صلاحیت رکھی ہے مختلف چیزیں کھائیں اور مختلف چیزیں بنتی ہیں, تو یہ کوئی اور نہیں کر سکتا, یہ میرے مالک کی یہ صلاحیت پیدا کر سکتا ہے, یہ اللہ نے ہی صلاحیت پیدا کی ہے. پھر ان غیر مسلموں نے اس دلیل کو سنا, فوراً کلمہ پڑھا اور اسلام قبول کر لیا. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. سبحان اللہ. اللہ کی رحمت پر قربان, اللہ کی قدرت پر قربان, اللہ کی کبریائی پر قربان, اللہ کی جو بندوں پر نوازشات ہیں ان نوازشات پر قربان کہ کتنی نوازشات اللہ پاک نے ہم پر فرمائی ہیں. سبحان اللہ, سبحان اللہ. اسی طرح پیارے اسلام بھائی, امام اعظم ابو حنیفہ رحمت اللہ تعالی علیہ بہت زیادہ بہت عقل مند تھے. اللہ تعالیٰ نے بڑی عقل سے امام اعظم ابو حنیفہ کو نوازا تھا. جو لوگ اپنی بے وقوفی اور بے عقلی کے سبب خدائے پاک کے وجود کا انکار کرتے تھے, جن کا کہنا تھا کہ دنیا خود ہی بن گئی ہے اور خود ہی چل رہی ہے, نہ کوئی بنانے والا ہے نہ چلانے والا ہے, یہ ان کا ایک دعویٰ تھا جسے ہم دہریہ کہتے ہیں, دہریے. تو اب یہ امام اعظم ابو حنیفہ رحمۃ اللہ تعالی علیہ کے دلائل اس قدر مضبوط ہوتے تھے کہ ان لوگوں کی نیندیں حرام ہو چکی تھیں, دہریوں کی موقع کی تلاش میں تھے کہ کسی طریقے سے امام اعظم کو معاذ اللہ مار دیا جائے. ایک دن انہیں موقع مل گیا. امام اعظم ابو حنیفہ رحمۃ اللہ تعالی علیہ آپ مسجد میں تنہا نماز پڑھ رہے تھے, انہوں نے موقع پایا, ننگی تلوار لے کر وہ آگے. آپ کو جیسے ہی مارنے لگے نا, امام اعظم نے کہا بس مجھے ایک سوال کا جواب دے دو, بڑی گہری سوچ میں تھا, اس کے بعد جو چاہے مرضیہ کر لینا. کہا جی بتائیں. امام اعظم ابو حنیفہ رحمۃ اللہ تعالی علیہ نے فرمایا کہ میں سوچ رہا تھا کہ پریشان ہوں بہت بڑا کہ ایک بہت بڑی کشتی ہے جس میں طرح طرح کا تجارتی سامان ہے, مگر نہ تو اس کا کوئی نگہبان ہے, حفاظت کرنے والا بھی کوئی نہیں اور چلانے والا بھی کوئی نہیں, نہ کوئی چلانے والا ہے نہ کوئی حفاظت کرنے والا ہے. کشتی میں سامان ہے تجارتی اور مختلف ہے, بہت بڑی کشتی ہے اور سمندر کی طوفانی موجوں کو چیرتی ہوئی گزرتی ہے, رکنے کی جگہ پر رک جاتی ہے, چلنے کی جگہ پر چل پڑتی ہے. جب یہ بات کی نا تو ان دہریوں نے کہا کہ بھلا یہ کیسے ہو سکتا ہے, اتنی بڑی کشتی ہے, موجوں کے اس میں ہے, سمندر کی موجوں میں ہے, اور کوئی نہ حفاظت کرنے والا نہ کوئی چلانے والا, یہ تو ڈوب جائے گی, چلے گی نہیں. آپ تو کہہ رہے ہو رک بھی رہی ہے چل بھی رہی ہے. اب امام اعظم ابو حنیفہ رحمۃ اللہ تعالی علیہ نے فرمایا لوگو بس میں تمہیں یہی تو سمجھانا چاہ رہا ہوں, ایک چھوٹی سی کشتی جو ہے یہ بغیر کسی چلائے کے نہیں چل سکتی, تو اتنی بڑی دنیا ہے, اتنا بڑیا دنیا کا نظام ہے, یہ سورج کا وقت پر آنا ہے, یہ چاند کا وقت پر آنا ہے, یہ دن کا چڑھنا ہے, رات کا چلے جانا ہے, موسموں کا آنا ہے, بارشوں کا آنا ہے, تو کیا یہ اللہ کے سوا خود بخود چل رہا ہے؟ کسی کے چلائے بغیر کیسے چل سکتا ہے؟ ایک چھوٹی سی کشتی نہیں چل سکتی, تو یہ نظام کیسے چل سکتا ہے؟ अकल में आ गई बात की वाकईतन बात तो यूं ही है, एक किश्ती अगर नहीं चल सकती, इतना बड़ा दुनिया का निजाम, और आज से नहीं है, सदियों से ये चला आ रहा है और बिल्कुल परफेक्ट चला आ रहा है। सूरज कभी एक मिनट भी इधर उधर नहीं हो रहा, चांद एक मिनट भी इधर उधर नहीं हो रहा, अपने महवर से, अपने जो जो रास्ता है उसका, उस रास्ते से भी नहीं हट रहा, मौसम अपने वक्त पर आ रहे हैं, इतना बेहतरीन निजाम चल रहा है, तो कोई तो है ना चलाने वाला, कोई तो है जो निजाम हस्ती चला रहा है, वही खुदा है, वही खुदा है, दिखाई भी जो न दे, नजर भी जो आ रहा है, वही खुदा है, वही खुदा है। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वालैहि वसल्लम। प्यारे प्यारे इस्लामी भाइयों, इसी तरह इमाम आजम अबू हनीफा रहमतुल्लाह ताला अलैह से सवाल हुआ, अल्लाह पाक है, इस पर क्या दलील है, दलील क्या है आपके पास? आपने फरमाया, तुमने देखा नहीं कि वालदैन की ख्वाहिश होती है कि हमारे यहां लड़का पैदा हो, तो इसका उलट हो जाता है, अल्लाह ताला वो लड़की पैदा हो जाती है। कभी वालदैन की ख्वाहिश होती है लड़की पैदा हो, लड़का पैदा हो जाता है। बस वो जात जो इंसानी ख्वाहिश पर पहरा लगाकर अपनी कुदरत का इजहार कर रही है, इसी को खुदा कहते हैं, इसी को खुदा कहते हैं। अल्लाह अकबर, अल्लाह अकबर। इसी तरह प्यारे प्यारे इस्लामी भाइयों, अहले बैत पाक के मशहूर मारूफ शख्सियत हजरत इमाम जाफर सादिक रदी अल्लाह ताला अन्हो, आपके पास एक मरतबा एक दहरिया आया, वो जो खुदा के वजूद का मुनकिर है इसे दहरिया कहते हैं, आया। आप फरमाया कि क्या कभी ऐसा हुआ कि समुंदर में खौफनाक हादसा पेश आया हो, तू समुंदर में हो? कहा बिल्कुल आया। क्या वाकया बयान करो? उसने कहा मैं कश्ती में सवार थे, एकदम कश्ती मोजों की लपेट में आ गई, टूट गई हमारी कश्ती, और जो चलाने वाला था वो मर गया, कुछ उम्मीद थी कश्ती पर सवार था लेकिन वो डूब गई। एक फट्टा मेरे हाथ आया और मैं उस फट्टे पर सवार था और मैं किनारे की तरफ जा रहा था, एक वक्त आया कि वो फट्टा भी मेरे हाथ से चला गया और फिर मैं उस दरिया की मोजों में था, समुंदर की मोजों में था, और मैं करते करते किनारे पर लग गया। हजरत इमाम जाफर सादिक रजी अल्लाह ताला उन्होंने उससे पूछा, फरमाया कि जब तुम कश्ती में उतरे तो तुम्हें मल्लाह पर एतमाद था, यानी कश्ती चलाने वाले पर एतमाद था ना कि ये तुम्हें किनारे पर पहुंचा देगा? कहा बिल्कुल भरोसा था मुझे। कहा कि जब वो मल्लाह मर गया फिर? कहा फिर कश्ती पर था। कहा फिर कश्ती जब डूबी? कहा फिर मुझे एक फट्टे पर भरोसा था कि ये इस फट्टे पर बैठूंगा तो मैं अपने किनारे पर पहुंच जाऊंगा। कहा जब फट्टा डूब गया अब किस पर तुझे भरोसा था? कहा क्या उस वक्त तुझे भरोसा था कि तू बच जाएगा? उसने कहा मुझे बिल्कुल भरोसा था कि मैं बच जाऊंगा। अल्लाह अकबर। कहा जब तू बिल्कुल बेसहारा हो गया था और कोई उम्मीद नहीं बची थी तो उस वक्त जो तेरे अंदर ये भरोसा था ना, भरोसा, इस भरोसे को पैदा करने वाला मेरा अल्लाह है, जो तुझे उम्मीद की रमक दिखा रहा था, जो तुम्हें जिंदगी की जो एक रमक है, जिंदगी की ख्वाहिश है, जिंदगी के जो आसार है, जो तुम पर तुम्हें ये दिला रहा था कि तू बच जाएगा, कोई और नहीं है, मेरा अल्लाह है। अल्लाह अकबर, अल्लाह अकबर। प्यारे प्यारे इस्लामी भाइयों, सुभान अल्लाह, ये कि इस दुनिया का जर्रा जर्रा, चाहे जमीन है, आसमान है, चांद, सूरज, तारे, फल फूल, पौधे, बड़े बड़े दरख्त, बहते दरिया, मोजे मारते समुंदर, और खुद हमारा वजूद, हमारी चलती हुई सांसें, अल्लाह अकबर, हमारे हाथ, हमारे पैर, हमारे आजा, अगर हम गौर करते चले जाएं तो ये सब कुछ एक अल्लाह पाक ने इनका वजूद अता फरमाया है, एक रब ने, सिर्फ एक रब ने इन सबको वजूद बख्शा है, जो इस बात पर वाज़े दलील है कि अल्लाह ही तख्लीक फरमाने वाला है। जब तख्लीक फरमाने वाला अल्लाह है तो उसी की इबादत की जाए ना, इबादत भी फिर उसी की है, सजदा भी फिर उसी का, कि अल्लाह के हुजूर हम अपनी जबीन नियाज को इबादत के लिए झुकाएं, अल्लाह से हम अपनी लौ लगाएं। तू ही मालिक बहरो बर है या अल्लाहु या अल्लाह, तू ही मालिक बहरो बर है या अल्लाहु या अल्लाह, तू ही खालिक जिन्नो बशर है या अल्लाहु या अल्लाह, تو ہی خالق جن و بشر ہے، یا اللہ یا اللہ، بس بیان کرتے ہیں سارے سنگ و شجر اور چاند ستارے، تسبیح ہر خشک و تر، یا اللہ یا اللہ، سبحان اللہ۔ پیارے پیارے اسلامی بھائیو، اب یہاں سوچنے کی بات ہے کہ وہ یہ کہ اللہ نے زمین بنائی کس کے لیے، کس کے لیے بنائی؟ ہمارے لیے۔ آسمان کس کے لیے بنایا؟ ہمارے لیے۔ ہوائیں کس کے لیے؟ ہمارے لیے۔ پودے ہیں، درخت ہیں، پھل ہیں، کس کے لیے؟ ہمارے لیے۔ سب کچھ ہمارے لیے بنایا تاکہ انسان اپنی زندگی آرام سکون سے گزار سکے۔ اور انسان کو کس لیے پیدا کیا؟ خود اللہ فرماتا ہے، وما خلقت الجن والانس الا ليعبدون، سارا کچھ انسان تیرے لیے بنایا ہے، تیرے لیے سارا کچھ، یہ بڑا چھت جو تیرے اوپر سائباں ہے آسمان کی صورت میں تیرے لیے، زمین کو فرش بنایا، بچھونا بنایا تیرے لیے، چلتی ہوائیں ہیں تیرے لیے، یہ بادل ہے تیرے لیے، بارشیں ہیں تیرے لیے، یہ پھل ہے تیرے لیے، پھول ہے تیرے لیے، پودے ہیں تیرے لیے، بہتی ندیاں ہیں تیرے لیے، آبشارے ہیں تیرے لیے، سمندر کی موجے ہیں تیرے لیے، سارا کچھ تیرے لیے۔ اور تو کس کے لیے؟ فرمایا کہ میں نے جن اور انسان کو اس لیے بنایا کہ میری عبادت کریں۔ تجھے اللہ کے لیے بنایا گیا، سارا کچھ تیرے لیے بنایا گیا، تجھے اللہ کی عبادت کے لیے بنایا گیا، سبحان اللہ۔ جانور پیدا کیے تیری وفا کے واسطے، جانور پیدا کیے تیری وفا کے واسطے، چاند سورج اور ستاروں کو ضیا کے واسطے، کھیتیاں سرسبز کی تیری غذا کے واسطے، سب جہاں تیرے لیے ہے تو خدا کے واسطے، سب جہاں تیرے لیے ہے تو خدا کے واسطے، سبحان اللہ، سبحان اللہ۔ پیارے اسلام میں غور کیجئے، زمین ہمارے لیے بنائی، ہمیں فائدہ پہنچاتی ہے، جی ہاں ہمیں فائدہ پہنچا رہی ہے، آسمان ہمارے لیے بنایا گیا، ہمیں فائدہ پہنچا رہا ہے، جی ہاں پہنچا رہا ہے، اسی طرح ہوا ہے، یہ جو کچھ میں نے بیان کیا یہ سارا کچھ ہمیں فائدہ پہنچا رہا ہے، مطلب کیا ہے؟ اپنا مقصد پورا کر رہا ہے، اپنا مقصد پورا کر رہا ہے۔ مقصد کیا تھا انسان کے لیے؟ ہوا کس لیے بنائی تھی؟ ہمارے لیے۔ ہوا ہمیں سانس دے رہی ہے، آکسیجن مل رہا ہے، مطلب کیا ہے؟ ہوا اپنا کام پورا کر رہی ہے، بادل برس رہے ہیں ہمارے لیے، پانی مل رہا ہے، پانی پی رہے ہیں، بارشیں ہو رہی ہیں، کس کے لیے؟ ہمارے لیے، بادل اپنا کام پورا کر رہا ہے۔ زمین سبزہ اگا رہی ہے کس کے لیے؟ ہمارے لیے، ہم استعمال کر رہے ہیں، مطلب زمین اپنا کام پورا کر رہی ہے، سارا کچھ پورا ہو رہا ہے، ساری جو چیزیں ہیں پیدا کی وہ اپنا کام پورا کر رہی ہے۔ انسان کیا تو اپنا کام پورا کر رہا ہے؟ تجھے پیدا کیا تھا عبادت کے لیے، تجھے پیدا کیا تھا بندگی کے لیے، عبادت کے لیے پیدا کیا تھا، کیا انسان عبادت کر رہا ہے؟ کیا پانچ وقت کی نماز ہم پڑھ رہے ہیں؟ کیا تلاوت قرآن ہم کر رہے ہیں؟ کیا اللہ اور اس کے رسول کے فرما بردار بندے ہیں یا نافرمان ہیں؟ ہم کہاں پر کھڑے ہیں؟ سارا کچھ نعمتوں سے مالا مال ہے، لدے ہوئے ہیں ہم نعمتوں میں، لیکن کیا اللہ کی عبادت، کیا ہم اللہ کے فرما بردار ہیں؟ کیا رسول اللہ صلی اللہ علیہ وسلم کے ہم فرما بردار بندے ہیں؟ کیا اپنے رشتہ داروں کے ساتھ ہمارا اچھا سلوک ہے یا کیسا ہے، برا سلوک ہے؟ اگر تو اچھا سلوک ہے تو ہم کام پورا کر رہے ہیں، اگر عبادت کر رہے ہیں ہم کام پورا کر رہے ہیں، پورا کرنے کی کوشش کر رہے ہیں، ہم اگر نماز پڑھ رہے ہیں ہم پورا کام کر رہے ہیں، تلاوت قرآن کر رہے ہیں کام پورا کر رہے ہیں۔ اسی طرح کیا ہم پڑوسیوں کا خیال رکھ رہے ہیں؟ اسی طرح کیا مسلمان بھائیوں کے ساتھ نیک سلوک کر رہے ہیں؟ نیک کام کر کے دنیا میں کامیاب اور آخرت میں جنت کے حقدار ہو رہے ہیں؟ اللہ اکبر۔ ہم اس لیے بنائے گئے کہ ہمارا ایک مقصد، وہ مقصد کیا ہے؟ اللہ تعالیٰ کی عبادت، اللہ کا ہونا ہے۔ ہم نے، اللہ پاک نے ہمیں جس مقصد کے لیے بنایا ہے، ہر اسلامی بھائی مدنی چینل کے ناظرین بھی غور کریں، کیا ہم اللہ کے بنائے ہوئے اس جو مقصد، جس مقصد کے لیے ہمیں پیدا کیا، اس مقصد میں ہم پورا اتر رہے ہیں یا نہیں اتر رہے ہیں؟ یہ سب اسلامی بھائی غور کریں۔ اللہ ہمیں عبادت کرنے کی توفیق عطا فرمائے، خوب اللہ پاک کی بارگاہ میں ہم سجدہ ریز ہوں، اللہ پاک کی عبادت، خوب خوب عبادت ہو، عبادت میں ہماری کمی نہیں ہونی چاہیے۔ جب اتنی نعمتیں ہم استعمال کرتے ہیں تو پھر ہمارا حق بنتا ہے کہ ہم
اپنے رب کی عبادت بھی اسی طرح ذوق کے ساتھ کریں، شوق کے ساتھ کریں، دل جمعی کے ساتھ اپنے مالک کی عبادت کریں. جب ہم اللہ کی عبادت کریں گے جب جا کر ہمارا مقصد پورا ہوگا. اللہ پاک سے دعا ہے اللہ پاک ہمیں خوب خوب عبادت کرنے کی توفیق عطا فرمائے. اللہ ہمیں سب ہاتھ اٹھائیں، یا اللہ ہم سب کو اپنی سچی محبت عطا فرما دے، سچی سچی محبت عطا فرما. آمین بجاہ النبی الامین صلی اللہ علیہ وسلم.
میں مبلغ بنوں سنتوں کا خوب چرچا کروں سنتوں